एक लिहाज से जैसे उज़्र का मसला बदल जाता है। अब ये अगर बैठ के नमाज़ पढ़ते हैं, हम अगर बैठ के पढ़ें जो सही है तो उनकी नमाज़ नहीं होगी, इसमें कोई दूसरी राय नहीं है। क़याम फ़र्द है, माजूर आदमी उसकी हो जाएगी फ़र्द। देखिए कितना फ़र्क है मसले में। इसी तरह मुसाफिर का मसला ये है कि मुसाफिर बगैर जमात के नमाज़ पढ़ता है तो कोई हर्ज नहीं है। आम आदमी अगर पढ़ेगा जो मुकीम है तो उसको तर्क मस्जिद लाजिम आएगा। अगर इसको आदत बना ली जाए तो गुनाह कबीरा है। कभी कभी करने से आदत बन जाती है कि चलो घर में पढ़ लेते हैं, क्या मस्जिद में जाएंगे, देर लगेगी आने जाने में। इस पर ये इसलिए कहा जाता है कि मस्जिद क्या अहतमाम करें। उस दिन मैंने इसलिए कह दिया, आप भी थके हुए थे, हम भी थके हुए, जब आदमी ठीक हो तो उसको चाहिए। अब हम भी लेट होगा, वरना हमें यहाँ 1 बजे नमाज़ पढ़नी थी, तो पेट्रोल वगैरह डलवाया और चाय पी। हाँ, इसका ख्याल रखें, इसलिए हमारे हजरत का बहुत अहतमाम फरमा दें। वो खाने के बाद में तरावी होती है छत पे कहीं भी, वहीं जमात कर लें। चलो सब आ जाते हैं यहाँ आसानी से, ये ठीक नहीं। मस्जिद महल्ले में कैसे जमात, मस्जिद की जमात पढ़ के फिर आप जाएं तरावी पढ़ें। तरावी जितनी अलग अलग जमात हो ज़्यादा अच्छा है, क्योंकि बच्चे सुनाते हैं, जो भी सुनाता है उसका कुरान पक्का होता है। और तरावी में मस्जिद शर्त नहीं है, फ़र्ज नमाज के लिए मस्जिद है। लोग भी दोस्त अब जैसे आप अब यहाँ बैठे हैं, मामूलात कर रहे हैं, जब आप जमात में जाते हैं तो तालीम और गश्त पहले होता है, मामूलात बाद में होता है। इसी तरह जब शेख के साथ हैं तो शेख की सोबत पहले, मामूलात बाद में। करेगा, ये छोड़ेगा नहीं, लेकिन जैसे शेख आराम कर रहा है या कोई और काम कर रहा है, हम अपना मामूल करते थे। और अगर शेख बिल्कुल साथ साथ रखे हुए तो ये मामूलात का भी हासिल यही है, अल्लाह की मोहब्बत वो मिल रही है। बिलफर्ज नहीं मिला मौका, तो अल्लाह की मोहब्बत मिल रही है सोहबत, नेक सोहबत से। सीधे हाथ से लेन देन किया करें, बाएं हाथ से करने की आदत छोड़ दें। भी ले लो, मिले लो, समझ लो, पका वाला तो मिले लो, मैं ये वाला खा लूँ, मुझे ज़रा कच्चा वाला अच्छा लगता है। गोदरा में बहुत नमाजियों की तादाद माशाल्लाह बहुत अच्छी है गोदरा में, जैसे पठानों में दीनदार बज़ाहिर दीनदार बने हुए, लेकिन बज़ाहिर दीनदारी है। अगर अंदर से भी हमारे मामलात भी दुरुस्त हो जाएं, तकवा का अहतमाम हो जाए, घरों में शरई पर्दा हो, मुकम्मल दीनदारी आ जाए, मशवरे से चले आदमी, तो फिर बहुत तेज़ी से ये दूसरों में भी तब्दीली आए। यानी हम खुद रुकावट बने हुए हैं दूसरों के दीन पर आने में, पक्के ना होने की वजह से। मिसाल के तौर पे अर्ज़ करता हूँ मैं कि जैसे हमारे दोस्त हैं पुलिस में और भी इदारों में, उनकी तरक्की नहीं हो रही है आम तौर पे, तरक्की क्यों, हर जगह इतना इतना हमला हो गया, आगे वाले रिटायर नहीं हो रहे हैं तो पीछे वालों की तरक्की कैसे होगी। या तो वो आगे उसका अहदा बढ़े, ना अहदा बढ़ रहा है, ना रिटायर हो रहा है, ना मर रहा है, वो पीछे वाला वहीं अटका हुआ है। वो आगे बढ़ेगा तो पीछे वाला आगे जाएगा। तो हम मुत्तकी परहेजगार होंगे तो फिर बेनमाजी नमाजी बनेंगे, और गैर मुस्लिम फिर मुसलमान बनेगा। हम इतना भी हम कर रहे हैं ना, इतना काफ़ी, यही मसला है सबसे। जो शहीद हो रहे हैं वो तो नहीं कह रहे इतना काफ़ी, वो तो कहते हैं जान दी हुई इसी की थी, हक तो ये है कि हक अदा ना हुआ। हम ये समझ रहे हैं कि बस हमने इतना कर लिया, नमाज़ें हम पढ़ते हैं, थोड़ा बहुत जुड़ते रहते हैं, थोड़ा बहुत ये नहीं, इतना हो कि ये हमारा दर्द जब कामिल हो जाएगा फिर ये दूसरों में खुद मुंतकिल होगा। ये 3 साल पढ़ा हुआ है, सलमान डॉक्टर कहलाता है, लेकिन डॉक्टर है नहीं ना, कोई नहीं मानेगा डॉक्टर, चार साल में डॉक्टरी होती है, एक साल रह गया डॉक्टरी में, तीन साल पढ़ा है, काबिल भी है लेकिन नहीं चला सकता, क्लिनिक केस हो जाएगा। तो मुकम्मल काम होने के बाद फिर डिग्री भी मिलती है, इनाम भी मिलता है। हम अधूरा छोड़ के हम समझते हैं, हम लोग जैसे आम लोग हैं ना, हम लोग दो दिन दवा खा ली और छोड़ दिया, सही हो गए, फिर बीमारी हमला करती। वो कहता पाँच दिन क्यों नहीं खाया आपने डॉक्टर, वो जानता है कि पाँच दिन नहीं खाए जरासीम फिर हमला करेंगे। हम कहते हैं चलो एक तो पैसा भी बचेगा, दूसरे ज़्यादा खाने से नुकसान ही ना हो जाए। नहीं, वो जानता है कि पूरा कोर्स पूरा करना पड़ेगा। इसी तरह शरीयत ने जो हम पर किया है वो कोर्स पूरा करने के बाद फिर वो उन इनामात का वादा है, और इन वादल्लाह हक, अल्लाह ताला का वादा सच्चा है। हमारे अंदर कमज़ोरी है, हमारे अंदर कमज़ोरी है, हमारे अंदर हम कामिल हो जाएंगे तो अल्लाह ताला के वादों का ज़ुहूर होगा जैसे सहाबा के दौर में। हम बस चल चलाओ वाला कर रहे हैं, इतना भी ठीक है, इतना भी दुनिया के मामले में हम नहीं करते। चलो ये कोई गाड़ी एफएक्स मिल जाए तो भी ठीक है, मेहरान भी मिल जाए तो एफएक्स तो ख़त्म हो गए, मेहरान मिल जाए, हम चाहते हैं बेहतरीन गाड़ी हो, डीजल कस्म की हो, किस्तों पर है इनकी, अभी इनकी अभी भी किस्तें किस्तों पर हो गया पूरा अल्हम्दुलिल्लाह। मेरी गाड़ी भी किस्तों पर है, आदमी चाहता है अच्छी गाड़ी हो तो अच्छी दाढ़ी भी हो, अच्छा दीन भी हो, इससे अच्छी गाड़ी में कोई हर्ज नहीं। लेकिन अब कहने वाले दुनिया में हम कॉम्प्रोमाइज़ नहीं करते, घर भी अच्छा हो, पक्का हो, खाना भी अच्छा हो, लिबास भी अच्छा हो, दीन भी अच्छा हो, आला दर्जे, ये हमारी कमज़ोरी है। अब देखिए एक फिरोज़ मेहमान साहब, एक इस तरह के हजरत वाला के हाफिज़ मोहम्मद अहमद, इस तरह और कितने ऐसे हैं कि एक जो कामिल होता है उसको देखा देखी उसके पास बैठने से कितने कामिल हो जाते हैं, कितने काम का कहाँ कहाँ से। इतना बड़ा मदरसा मुल्तान का, वहाँ फिरोज मोहम्मद साहब का क़याम है, वहाँ उनका बयान हो रहा है। अरे हनीफ जालंधरी जो पूरे वफाक के सदर हैं, वो उनके मोतकिन उनके सामने ऐसे बैठते हैं। फिरोज मोहम्मद साहब ने कोई किताब नहीं पढ़ी अरबी की, हमने तो दो चार पढ़ भी लिए, उन्होंने बिल्कुल नहीं पढ़ी। अल्लाह का इश्क सीखा है अल्लाह वाले से, और जो कुछ करते सब पूछ के करते, सब पूछ के। हजरत ने यहाँ तक कह दिया भाई वो मसला ऐसा था तो उसमें तोड़ पैदा होता है, भाई जो तुम्हारा जी करे ना कर लो, बस मेरे पास से जाओ। तो क्या नहीं हजरत, आप ये बताइए कि आपके साथ होता तो आप क्या करते, आप मुझे ये ना समझेंगे मैं आपकी रुख्सत। हजरत ने फरमाया मैं तो नहीं जाता, मैं नहीं करता, मैं भी नहीं करूँगा। इससे ये मकाम मिला है शेख की इत्तिबा से। हम कहते हैं चलो शेख को पता थोड़ी चलेगा कौन सा देख रहा है, अल्लाह तो देख रहा है ना। ऐसे मशवरा होता है कि बस आप हुक्म कीजिए, आप ये हमारे लिए रियायतें ना दीजिए, आप हुक्म कीजिए हमें क्या करना। जैसा साद ने कहा था, सहाबा ने मकदाद बिन अस्वद ने कहा, आप हमें हुक्म दीजिए तो हम दरियाओं में पहाड़ों से छलांग लगा देंगे। आप रियायत ना कीजिए कि हम कमज़ोर हैं, हम मूसा अलैहिस्सलाम के हवारियों की तरह नहीं हैं। तो इस मकाम पे आदमी इस मुकाम से इसलाह करवाता है, तब हजरत वाला ने जो अपने शेख के साथ मुजाहदा किया वो तो बिल्कुल, ये हमारे लिहाज ये सब तो छोटे छोटे मुजाहदात हैं जो इन लोगों ने किए हैं, हमने किए। हजरत वाला ने तो 16 साल इस तरह खिदमत की। हजरत शेरवानी साहब रहमतुल्लाह ताला फरमाते थे एक दिन भी मैं ऐसा नहीं रह सकता था जैसे हजरत वाला 16 साल खिदमत कर। रात को 3 बजे उठते थे, हजरत वाला भी उठ जाते थे, पानी गर्म करके देना और कोई अच्छा बिस्तर भी नहीं, गए बिस्तर वहाँ लगाए, कहीं जाके चटाई में मस्जिद की चटाई में सो जाते। बहुत मुजाहदात किए, ये उनके समरात थे जो अल्लाह ताला ने ज़िंदगी में दिखाए, और अभी मरने के बाद भी हजरत अलग जाने के बाद भी ये गुलशन आबाद है। हम जैसे कितने ग़ुलाम, हम तो बहुत ही हकीर हैं, और कितने बड़े बड़े हजरत वाला के, मौलाना अब्दुल हमीद साहब अफ्रीका में, कोई कनाडा में, कोई कहाँ पे, कोई कहाँ पे, कितने खुद जगह बड़े बड़े काम हो रहे हैं। हमेशा दुनिया में हम अगर हम जैसे अगर इसमें कंप्रोमाइज़ कर लेते, एक हदीस कुदसी में है कि ये बादशाहान दुनियाविया दुनिया में कमी बर्दाश्त नहीं करते और अच्छी से अच्छी चीज़ चाहते हैं। मफहूम बयान कर लो, اگر یہ دنیا میں بھی کمپرومائز کر لیں تو ہم ان کی بندگی بھی تھوڑی سی قبول کر لیں. دنیا ان کو ایسی چاہیے. ہمارے سیٹھ تھے افضل موتی والا، زبیر موتی والا کے پاس کام کیا ہے میں نے، انڈسٹریل اس کے بڑے سیاسی اس میں بھی رہے ہیں، بڑا نام ہے ان کا سیاست میں، یعنی انڈسٹریل سیاست میں، اور پھر اس کی وجہ سے مصطفیٰ کمال وغیرہ سب سے ان کے تعلقات تھے، گورنر وغیرہ بھی کبھی آ جاتے تھے. وہ جو تھا جماعت اسلامی کا ہمارا وزیر کیا بنا تھا، میئر نعمت اللہ خان، وہ بھی آیا تھا ڈائمنڈ ٹیکسٹائل. تو ان کے بھائی افضل موتی والا ان سے بڑے ہیں، لیکن ان کو اتنا سیاست وغیرہ، وہ کمپنی چلا، تو ان کی داڑھی چھوٹی تھی پہلے. کہ میں نے ان سے کہا کہ آپ داڑھی کیوں نہیں بڑھاتے، ان سے مجھ سے باتیں فری کرتے تھے. دیکھو جائیں، پہلے میں نماز بھی نہیں پڑھتا تھا، میں نے نماز شروع کر دی، اب تھوڑی تھوڑی، آپ تھوڑا تھوڑا کر کے انشاءاللہ بڑھیں گے. اتنا ایسا نہیں کرنا چاہیے. میں نے کہا بھائی ہم دو کمروں کے فلیٹ میں رہتے ہیں، آپ رہتے ہیں دو کمروں کے فلیٹ میں، آپ اتنا بڑا بنگلے میں رہتے ہیں، دنیا میں تو آپ نے اعلیٰ درجے کے لیے، اور اس میں کہتے ہیں تھوڑا تھوڑا کر کے، تھوڑا تھوڑا. بات تو صحیح ہے تمہاری، مانتے تھے. لیکن یہ بھی بڑی بات ہے کہ اتنا سن لے اتنا امیر آدمی. زبیر موتی والا بھی حالانکہ داڑھی چھوٹی ان کی، لیکن اصول میں معاملات میں سبھی سودی قرضہ نہیں لیتے، پرنٹ نہیں کرتے تصویریں. بن نوریا جہاں بن نوریا سے ان لوگوں کا تعلق رہا تو وہاں بھیجتے تھے کہ یہ ہم چھاپ دیں، وہ اگر کہتے تو چھاپتے تھے ورنہ نہیں. اور آ کے سب سے پہلے با وضو آتے تھے. گھر ان کا کہاں ہے؟ دوراجی میں. دوراجی سے ڈائمنڈ اچھا خاصا ٹائم لگا، آدھا پون گھنٹہ صبح کا رش. تو با وضو آتے تھے اور آ کے سب سے پہلے قرآن کھول کے قرآن پڑھتے، چائے پیتے، پھر ڈپارٹمنٹ جاتے راؤنڈ کرنے کے، سب سے پہلے قرآن. اسی کی برکت ابھی بھی ترقی کر رہا ہے، کتنی فیکٹریاں بند ہو گئیں. لیکن ہم اس پر بھی قناعت نہیں کرتے، ہم یہ کہتے ہیں کہ یہ بھی ایک درجہ ہے، اس لحاظ سے کہ چلو اتنا امیر آدمی اتنا تو کر رہا ہے، جس کے اتنے تعلقات ہیں، اتنا پیسے والا ہے. لیکن یہ ہم اس، اگر وہ ہمارا مرید بن جائے تو ہم کہیں گے صحیح صحیح ہونا ہے تو ہو جاؤ، ورنہ ایسے ادھورے آدمی کی ہمیں ضرورت نہیں. تم کامل چاہیے اللہ تعالیٰ کو. ٹھیک ہے کہ اللہ تعالیٰ غفور رحیم ہے، اس میں مغفرت تو ایک ہوتا ہے، مغفرت ہو جانا تو یہ میں کہتا ہوں جھوپڑی میں، اور جھوپڑی تو جھوپڑی اور ٹین کی چھت میں بھی گزارا ہوتا ہے، جھوپڑی میں بھی ہوتا ہے. خانہ بدوش لوگ بغیر کسی چیز کے رہتے ہیں، ان کا بھی ہو جاتا ہے. دنیا تو سب کی گزر جاتی ہے، پھر ہم پکے مکان، تین منزلہ اور دو منزلہ اور عیش و عشرت. تو جہاں ہم یہ چاہتے ہیں وہاں دین کو بھی پختہ کر لیں، تو پھر ہم سے کوئی معاملہ نہیں ہے. نواب قیصر صاحب رحم اللہ تعالیٰ تھے، آپ لوگوں نے دیکھا یا نہیں دیکھا، ہم نے بہت قریب سے دیکھا، بہت ہی حسین و جمیل اور بالکل باروب اور سرخ چہرہ، 70 سال کے جب تھے تو بہت ہی حسین لگتے تھے. پھر بڑھاپا تو آدمی کو وہی کر دیتا ہے، لیکن پھر بھی صورت شکل اور پورا ان کے وہ تھا نورانی. اور مال اتنا تھا کہ پیر پگارا کے برابر میں ان کا بنگلہ تھا نیشنل اسٹیڈیم میں، کتنے مہنگا ہے اس زمانے میں ان کا بنگلہ تھا 1000 گز کا، وہاں پہ حضرت ہردوئی آ کے قیام فرماتے تھے. حضرت والا بھی پھر وہیں جاتے تھے، ہم بھی بعض دفعہ کے. اور گاڑیاں ڈبل کیبن، گاڑی نہیں گاڑیاں ان کے گھر میں تھیں ڈبل، چھوٹے چھوٹے موٹے استعمال کے لیے کلٹس گاڑی ہوتی تھی، چھوٹے موٹے استعمال کے. لیکن ماشاءاللہ تکبیر اولا سے نماز پڑھنا ان کے بیٹے نے بتایا، 30 سال سے ابا کی تکبیر اولا فوت نہیں ہوئی. تو ایسی دنیا میں کیا حرج ہے؟ ہم کہتے ہیں اللہ تعالیٰ ہر کو ایسی دنیا دے تاکہ وہ دین کی خدمت کرے. حضرت ہردوئی آ کے رہیں گے تو اگر 200 گز کے گھر میں رہیں گے تو آدمی کہاں ٹھہریں گے آنے والے؟ یہاں پہ میر صاحب آئے تھے، یہ جگہ چھوٹی پڑ گئی تھی، اوپر نیچے سب بھر گیا، جگہ بڑی ہونی چاہیے. ان کا گھر 1000 گز کا تھا، اس میں وہ حضرت آ کے رہتے تھے، اور سارے کراچی سے لوگ آتے تھے، ضیافت بھی چل رہی ہے، کھانا بھی کھلا رہے ہیں، سب کچھ اللہ نے دیا تھا. تو یہ اگر اچھی دنیا کے ساتھ دین بھی پختہ ہے، دو سلسلوں سے خلیفہ تھے، مولانا فقیر محمد صاحب کے بھی، اور بھی ایک بزرگ نے ان کو خلافت دی تھی، مولانا مسیح اللہ صاحب وغیرہ کے، مفتی تقی صاحب جیسے لوگ ان کے سامنے ادب سے بیٹھتے تھے، اتنا ان کا تعلق مع اللہ تھا. عالم وہ بھی نہیں تھے، مفتی تقی صاحب ان کا ادب کرتے تھے. دارالعلوم کراچی میں جا کے ان کو نیند رکھا جاتا تھا کہ آپ یہاں ٹھہر جائیں، کراچی آئے ہوئے. ایک گھر کراچی میں، ایک پنڈی میں رہتے گئے دارالعلوم کراچی میں زیادہ، تاکہ وہ لوگ مستفید ہوتے تھے. دنیا سے ہمارے حضرت تھانوی رحمۃ اللہ تعالیٰ گزر ہوا حیدرآباد دکن وغیرہ، تو نواب حیدرآباد دکن بھی مسلمان تھے، اور وہاں مسلمانوں کی بڑی بڑی کوٹھیاں تھیں. جب وہاں سے گزر رہے تھے دیکھا پوچھا یہ کس کی گھر ہے, یہ سب مسلمانوں کے گھر ہیں کوٹھیاں بنگلے. تو حضرت فرماتے ہیں مجھے بہت خوشی ہوئی کہ مسلمانوں کے پاس اتنا مال ہے, اتنے اچھے رہائش ہے, بنگلے ہیں. یہ تھوڑی کہ یہ لوگ ہم سے چھڑانا چاہتے ہیں, اس کے ساتھ دین بھی ہو. تھوڑے سے ان کے ساتھ کئی لوگ آتے ہیں اور جگہوں سے بھی آتے ہیں, پریشان ہیں تو چکر لگا رہے ہیں یہ وظیفہ وہ وظیفہ, جہاں کاروبار چلنے لگا آنا چھوڑ دیا. بس مقصد حاصل ہو گیا کہ مال آ رہا ہے, مال مقصد ہے, مال انجام. ایک دوست بہت پہلے بیعت ہوئے تھے تو درمیان میں بہت پریشان تھے, پھر آ گئے میرے پاس اور بہت میں بہت ڈر سے دور رہا ہوں. لیکن میں بس اسی لیے دور رہا کہ دنیا میرے پاس بہت آ گئی تھی, پیٹرول پمپ کھول لیا میں نے, ایسا ہوا ویسا. میں نے پھر بھی کچھ نہیں کہا, چلو بھائی اب آ گئے ہو گھر, صبح کا بھولا شام کو آ جائے تو بھولا نہیں کہتے, ہمارے دوست کہتے ہیں بھولا کہتے ہیں, بھولا نہیں کہتے. تو پھر وہ میں نے بھی دعا کی, انہوں نے بھی, میں نے صلاۃ حاجات پڑھو, پھر وہ مال آ گیا, پھر غائب. چلو خوش رہو, لیکن ایسا مال کس کام کا, وہ غربت بہتر ہے جو کہ اللہ کے دروازے پہ لائے. ٹھیک ہے ہم نہیں کہتے غریب رہے, لیکن آدمی آتا ہے اسی لیے پھر وہ بھاگ جاتا ہے, شیطان اس کو چلو کیا ہے چلے جائیں گے کوئی بات نہیں. کراچی والے الحمدللہ جڑے ہوئے بھی ہیں دین سے اور خرچ بھی کرتے ہیں, لیکن وہی بات اگر کمال آ جائے نا تو پھر کفریہ طاقتوں پر زوال آ جائے. مسلمانوں میں اگر کمال آ جائے تو کفریہ طاقتوں پر زوال آ جائے. محفوظ نے مجھے بتایا, محفوظ کو جانتے ہوں گے آپ لوگ, محفوظ کے وہ تھے نا کراچی کے امیر جن کا انتقال ہو گیا پچھلے دنوں, نہیں نہیں کراچی کا, تو وہ مجھے آ کے بتا رہے تھے جن دنوں ان کا بیان ہوا تھا, بندی بندی آتے تھے وہ, کہ کل ان کا بیان ہوا تھا کل یا پرسوں جیسے شب جمعہ میں, تو پورے مجمع کو انہوں نے کھچائی کی کہ تم جماعتوں میں وقت لگاتے ہو اور ہمیں شکایتیں آتی ہیں کہ یہ لوگ فجر کی نماز میں نہیں ہوتے. وہ خود کہہ رہے ہیں, انہوں نے یہ کہا کہ انہوں نے سن کر پتہ چلتا ہی رہتا ہے کارگزاری آتی ہے کہ رات کو تو بیٹھے رہتے ہیں دیر تک اور صبح فجر میں غائب ہوتے ہیں, ایسے کیسے انقلاب آئے گا. اصلاح کرنے والے ہیں ڈاکٹر امجد صاحب, تو عشاء کے بعد کسی سے ملتے ہی نہیں تھے, عشاء کے بعد سونا اور 3 بجے اٹھنا تھا مستقل. وہ کہتے تھے یہی سنت کا سونے کا وقت ہے, عشاء کے بعد سے 2:30-3 بجے تک بس. کراچی والے لوگ اس کا الٹ کرتے ہیں, 2-2.5 بجے سوتے ہیں اور صبح دیر تک سوتے رہتے ہیں. فجر پڑھیں جماعت سے تو چلو بھائی سونے کا کوئی ایسا حکم نہیں ہے کہ اس وقت میں سونا ضروری ہو, جماعت سے نماز پڑھے پھر آدمی سو بھی جائے بالفرض, جیسے رات دیر تک جاگا ہے یا سر میں درد ہو جاتا ہے تو فجر پڑھ کے فوراً بھی سو گیا کوئی گناہ نہیں ہے. لیکن ہمارے یہاں کیا ہے کہ فجر چھوڑ کے سوتے ہیں, یہ خطرناک ہے. انسان ہے کہ ہم تو بتائے اپنے بڑوں کو بھائی مجھ سے فجر کی نماز, یہی فائدہ ہوتا ہے پیر اور مشیر بنانے کا. ایک دوست نے مجھے فون کیا کہ 2 دن سے فجر چھوٹ رہی ہے, صاحب حیثیت ہیں یعنی ایک متوسط درجے کے, انہوں نے کہا کہ 500 روپے کی حیثیت, میں نے 500 روپے فجر کی نماز قضا ہو جائے تو 500 روپے مسجد میں ڈالیں اپنے محلے کی مسجد میں, اور اگر جماعت چھوٹے تو 200 روپے. پھر 2 دن بعد انہوں نے فون کیا کہ الحمدللہ 1 گھنٹہ پہلے آنکھ کھل جاتی ہے. تو علاج کرنے سے ہوتا ہے, وہ خود ہی فکر سے کیا نا انہوں نے فون, اور وہ سمجھتے تھے اللہ تو دیکھ رہا ہے. تو نفس پہ چوٹ لگتی ہے 500 روپے جرمانہ, اور اللہ تعالیٰ بھی دیکھ رہا ہے کہ میرا بندہ میرے راستے میری محبت کے لیے کر رہا ہے جرمانہ, کوئی پولیس تھوڑی لے رہی ہے, اس خود دے رہا ہے. تو اسی لیے پوچھنے سے فائدہ ہوتا ہے. اب ایک ہوتا ہے خود ہم نے پیناڈول کھا لیا, بروفین کھا لیا, نیوبرول کھا لیا, پینٹی بائٹ, بعد اس سے بھی صحیح نہیں ہوتا, پھر ڈاکٹر کے پاس جانا پڑتا ہے. تو اور سب علاج آدمی خود سے کر سکتا ہو تو اتنے کلینک ہے اور اتنے سب اسپتال, بعض اسپتالوں میں جگہ نہیں اتنا فرش ہوتا ہے تو جانا پڑتا ہے. کیوں جاتے ہیں؟ جو زیادہ بیمار ہوتے ہیں وہ جاتے ہیں. ہم سمجھتے ہیں ہم زیادہ بیمار نہیں ہیں, روحانی طور پہ ہم بہت سیٹ ہیں, اس کو مسئلہ نہیں ہے, اسی لیے ہم نہیں جاتے. سبحان اللہ، اللہ سے مانگیں، فکر کریں، جو اس سے مناسبت ہو وہاں اٹھنا بیٹھنا کریں. تبلیغ کے ساتھ مولانا شمس الرحمان صاحب کے دونوں چیزیں چل رہی ہیں. اس کو چاہیے، مولانا عادل نے مجھ سے کہا، مولانا عادل ہمارے استاد ہیں، سال لگائے ہوئے، سالانہ چلہ ابھی تک وہ پابندی سے لگاتے ہیں، 25 سال سے میں دیکھا، اس سے بھی زیادہ ہو گیا عرصہ. تو مولانا نے سے کہا مجھے حضرت والا سے بیعت کرا دو. اب ظاہر ایسا کوئی کہے تو آدمی کہا چلو بھی ٹھیک ہے کرا، نہیں کہا نہیں میں تو نہیں کراؤں گا آپ کو. نہیں کیوں؟ یعنی کہ آپ کا مزاج تبلیغی ہے اور حضرت والا کا مزاج تبلیغی نہیں ہے، یعنی کہ خانقاہی ایک بزرگوں کا معرفت والا. آپ یا تو وہاں بیٹھیں اور آپ کچھ عرصے بعد اگر آپ کو محسوس ہو تب سمجھ میں آئے گا. میرا مشورہ آپ کو یہ ہے کہ آپ مولانا احسان صاحب سے رائےگنڈ میں تعلق قائم کریں، یا کراچی میں بھائی واصف منظور صاحب حیات تھے ان سے رابطہ کریں، انہوں نے کیا یہاں کے بھائی واصف منظور صاحب، کیونکہ وہ پٹیل پاڑا میں رہتے تھے، وہ جمشید روڈ پہ کہیں ان کی ہوتی تھی مجلس، وہاں چلے جاتے تھے. پھر مولانا احسان صاحب سے خط و کتابت کی انہوں نے. اب مولانا شمس الرحمان صاحب کے حلقے میں ہیں، ان کو خلیفہ ہیں، اور ساتھ ابھی بھی سالانہ چلہ لگاتے ہیں. کون بزرگ ہے جو تبلیغ سے منع کرتا ہے؟ اپنی طرف سے سوچ لیتے ہیں، ہمارے حضرت والا بھی کبھی منع نہیں کرتے تھے. تو بتا لو وہ اب ان کا تقوی اتنا ہے، ان کے طلبہ اور شاگرد الگ نظر آتے ہیں بنوری ٹاؤن میں. بنوری ٹاؤن میں یہ مولانا عادل کا شاہ نظر آئے گا اس کے چہرے سے، متقی، پرہیزگار، پانچہ اوپر، تہجد گزار، والدین کا خدمت گزار، سب چیز بناتے ہیں، کیونکہ وہ دونوں چیزوں کو لے کے چل رہے ہیں. جب امام تھے ادھر کسی سے تعلق نہیں تھا. میری کارگزاری ہے کہ وہ کسی نے کہا کہ یہ مولانا عادل جو ہے نا شاہین کو تبلیغی بنا دے گا، تو کسی میرے دوست نے کہا جو میرے ساتھ رہ چکا تھا، شاہین اس کو بیعت کرا دے گا، یہ تبلیغی نہیں بنے گا. یہی ہوا کہ وہ الحمدللہ میں ان سے مشورہ کرتا تھا علمی معاملات میں، وہ مجھ سے روحانی معاملات مشورہ کرتے تھے. تو وہ کیونکہ میں یہ نہیں، یہ ان کی بات نہیں، ہر نیک آدمی چاہتا کہ میرا کوئی راہبر ہو. ابھی مولانا آصف گھوم پھر کے کیوں گئے؟ کیونکہ وہ اپنی اصلاح چاہتے ہیں، جو اپنی اصلاح چاہتا ہے کوئی راہبر بناتا ہے، جو اصلاح نہیں چاہتے نہیں نہیں کوئی ضرورت نہیں، وہ سخت ہیں وہ نرم ہیں. ایک مولانا صاحب میرے پاس آئے، وہ بولا تمہارے یہاں تو بہت سختی ہے یار، تمہارے وہ گنجا کرا دیتے ہیں، مونچھیں باریک کرا دیتے ہیں زبردستی بعض دفعہ، ایسے بھی حضرت کرتے تھے. لیکن ہمارے حضرت مولانا عبد المدین صاحب فرماتے ہیں حضرت کی شان الگ تھی، تم لوگ مت، ہم لوگوں کو نہیں کرنا چاہیے. کہہ دو ایک عمومی بیان میں بھائی وفیر اللہ وقف الشوارب، داڑھیوں کو بڑھاؤ، مونچھوں کو دربواؤ، اب وہ جو سن کے کرے گا وہ صحیح. حضرت والے کی شان حضرت والے کا بھائی ابھی باریک، چلو برکت اللہ، وہ مشین سے لا کے مونچھیں برابر کر دو. تو ہمارے بعض دوستوں نے بھی ایسا شروع کیا تو بہت اس کو سختی سمجھے، اور صحیح بات ہے کہ یہ ہر آدمی کا کام نہیں ہے. حضرت والے کا تعلق معاملہ بھی ایسا تھا اور حضرت اس پر لوگ فدا بھی ایسے تھے کہ خوشی سے کر لیتے تھے ہر آدمی کے. تو اب وہ مجھ سے بتا رہے ہیں، ایک مولانا بھی ہیں، کہ میں وہاں سے اسی لیے چلا گیا، بہت سختی ہے، وہ حضرت کے خلیفہ ہیں تمہارے پیر بھائی. میں نے ٹھیک، پھر میں وہاں گیا فلانے پیر صاحب کے پاس، مشہور پیر صاحب. میں نے کہا چلو بہت بڑا حلقہ ہے ان کا. میں نے وہاں دیکھا وہ عورتوں کے سر پہ یوں پھر ہاتھ تک رہے ہیں. میں نے جہاں زیادہ نرمی ہے وہ کہیں، مجھے تو سمجھ میں نہیں آیا. میں نے زیادہ نرمی ہے وہاں بھی بھاگ کے آ گئے، زیادہ سختی ہے وہاں آپ جا نہیں رہے. اب آپ تلاش کرتے رہیے ایسا جو کہ نرم اور گرم کے درمیان. تو یہ تو مزاج میں فرق ہوتا ہے، تو آدمی تلاش کرے اس کے لیے کہ بھائی ایسا ہو جہاں ہم چل بھی سکیں، وہ تھوڑا وقت بھی دے سکے. یہ بھی ضروری ہے پیر بھی وقت دیتا ہو اور مرید بھی اپنا وقت نکالے. اب مفتی تقی صاحب سے آپ جا کے بیعت ہو جائیں، کیسے وقت لیں گے آپ؟ خواب میں دیکھ سکتے ہیں یا میڈیا پہ دیکھ سکتے ہیں، وقت نہیں ملے گا. بڑے بڑے لوگوں کو نہیں، مفتی نعیم پتی صاحب پتی والے بتاتے ہیں، میں کہتا ہوں حضرت میں آ جانا چاہتا ہوں، ٹائم نہیں ہے، آپ بس بیان سن لیا کریں لائیو، اور جب بیان ہو مجلس میں آ جائیں. نہیں ہے وہ، اتنا جو قریبی آدمی ہیں خلیفہ ہیں ان کے لیے وقت نہیں ہے. تو پھر اتنے بڑے شیخ سے ہم بیعت کیسے ہوں جس کو جو ہمیں وقت نہیں؟ وہ عالمی شخصیت ہے نا، یہ تھوڑی کہ وہ کم ہیں، وہ عالمی شخصیت. تو ہمیں ایسا ہی بنانا پڑے گا جس کو جو ہمیں وقت دے سکے، اور ہم بھی اس کو وقت دے سکے، اتنا دور بھی نہ ہو کہ ساؤتھ افریقہ میں ہو کہ آدمی جا ہی نہ سکے. اب ہم نے بنگلہ دیش میں بنایا کیونکہ ہمیں اور کوئی چوائس نظر نہیں آئی، اور الحمدللہ دو مشائخ کی صحبت ہم نے اٹھا لی تھی. تو ہم نے جب دیکھا تو حضرت مولانا عبد المتین صاحب ہی سمجھ میں آئے. لیکن اللہ تعالیٰ نے ویسے کہتے ہیں کہ یوں بھی ہوتا ہے کبھی صدق طلب کا اعجاز खुद ही मंजिल चली आती है तलबगार के पास। फिर ऐसा होने लगा कि हम भी उम्रे पे जाते, हजरत के आने का होता तो हमें भी अल्लाह ताला ने 4 साल मुस्तकिल उम्रा कराया अल्हम्दुलिल्लाह। और फिर ये हुआ कि फिरोज भाई की मेहनत से, उनके ताल्लुकात से हजरत का सफर कराची का होने लगा। हालांकि बहुत मुश्किल काम था, हम नहीं जा सकते अभी तक, बहुत खास जराए से हजरत के लिए वीजा लिया जाता है और हजरत 4-5 आदमी के साथ आ जाते हैं। अभी भी इंशाल्लाह 17 तारीख को तशरीफ लाएंगे, आप लोग भी देखिएगा इंशाल्लाह। तो बता रहा हूँ कि जब तलब सच्ची हो तो अल्लाह ताला रास्ता खुद ही आसान फरमा दे, नहीं तो आम आदमी को चाहिए कि वो अपने ताल्लुक करीब रखे, जहाँ आना जाना कर सके। आजकल ट्रैफिक इतना है, पेट्रोल इतना महंगा है, सब आदमी सोचता है। और फिर अगर दूर हो तो उसका दूसरा तरीका है, तो दूर है कोई सक्खर में किसी का पीर है, हैदराबाद में है तो कराची में है, कराची में तो उसको चाहिए कि महीने में 2-3-4 दिन जाके रह ले, ताकि बार बार पेट्रोल भी ना लगे लेकिन रह ले, कभी यार कि यार रात जाके रह ले खानकाह में। करने के काम तो करने से होते हैं, सोचने से नहीं होते। इरादे बांधता हूँ, सोचता हूँ, तोड़ देता हूँ, कहीं ऐसा ना हो जाए, कहीं वैसा ना हो, हम लोग इसी से गुजरते रहते हैं। बस सफर ही होते हैं, ये सफर में हमारे साथ आते हैं, ये वहाँ नहीं आते। बहुत इच्छास, कभी बहुत जोश उठा तो तशरीफ ले आते हैं। मुस्तकिल मिजाजी इसका नाम, हमारे कौम में ये चीज़ है, अदम मुस्तकिल मिजाजी, तलवन मिजाजी। तबलीग में आप लगा के आएंगे फिर वहीं दुनिया में लग जाएंगे। अभी एक लड़का गया, हमारे जानने वाले हैं, वो बहुत खुश, उनके घर वाले खुश थे, वहाँ तो बहुत अच्छा बयान कर रहा है मेरा बेटा। मैंने कहा मैं तो जब समझूंगा यहाँ आके जुड़ेगा वो, यही हुआ यहाँ आके एक दिन भी गश्त नहीं किया उस, अपने कामों में लगे। क्या सीखा था वहाँ, तो आसान है, वहाँ तो आप छोड़ के गए तो यही करना है, वहाँ कुछ करने ही नहीं जाएगा, वहाँ आके करना है। तो इसी तरह शेख से ताल्लुक़ वहाँ जा के फिर वो सीखे, वो आके करे और मुस्तकिल मिजाजी रखे कि मुझे हफ्ते में एक दिन जाना है, 2 दिन जाना है तो जाना है। अब देखिए मदनी मस्जिद जाने वाले जो हैं माशाल्लाह, देर भी हो जाती तो भी रात वहाँ जा के रहते हैं, उसका एक असर है, अपना फ़ायदा है। नेक मजमे का भी असर होता है। चलो भी अल्लाह ताला मुझे भी हम सबको अमल की तौफीक अता फरमाए।